أعوذ بالله من الشيطان الرجيم. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي نور قلوب العارفين بنور معرفته وأثبت فؤاد أنبيائه وأوليائه بقصص الأنبياء والمرسلين وأكمل إيمان المسلمين والمؤمنين بولاية علي أمير المؤمنين عليه السلام. والصلاة والسلام والتحية والإكرام على أفضل الموجودات العبد المؤيد والرسول المسدد المصطفى الأمجد المحمود الأحمد أعني أبا القاسم محمد. وعلى روحه ونفسه وصاهره ووسيه سيد الأتقياء والأصفياء مولى الموالي إمام المتقين علي بن أبي طالب. وعلى أوصيائه لا سيما بقية الله في الأرذين روحي وأرواح العالمين لتراب مقدمه الفدا واللعنة الدائمة على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله الحكيم في كتابه الكريم بسم الله الرحمن الرحيم: وقال ربكم ادعوني أستجب لكم إن الذين يستكبرون عن عبادتي سيدخلون جهنم داخرين. صدق الله العلي العظيم. صلوات. آج کی تاخیر برسات کی وجہ سے تھی، ہمیں جتنا عام طور سے وقت لگتا ہے اس سے دگنا وقت لگا، تو انشاءاللہ کل ہم جلدی آ جائیں گے. بارش نہ ہوئی تو انشاءاللہ کل آپ لوگ بھی جلدی آ جائیں تو میں تفصیل سے مطالعے پیش کروں گا. آواز سب کو صاف آ رہی ہے میری؟ آواز نہیں آ رہی؟ آواز کو تھوڑا بہتر کر دیں، ایکو بند کر دیں تاکہ لوگوں کو آواز آنے لگے. محمد. اس موسم کی خرابی کے باوجود بہت سے لوگ پھر بھی بہت مجمع جس طرح سے آیا ہے. آواز بہتر ہے؟ چلیں آہستہ آہستہ کوشش کریں گے کہ آواز بہتر ہو جائے. جس طرح سے لوگ کھڑے ہیں میں جانتا ہوں، اب سن لیجیے گا، میں زیادہ وقت نہیں لوں گا. میرا موضوع دعا رہے گا اس عشرے کا، اور دعا جس آیت کا انتخاب کیا ہے، سورہ زمر کی آیت کا میں نے انتخاب کیا، اس میں ارشاد باری تعالیٰ ہوتا ہے وقال ربکم، اور آپ کے رب نے کہہ دیا ہے ادعونی استجب لکم، مجھ سے مانگو تو صحیح میں عطا کروں گا. اور اس کے بعد کچھ اور مفہوم میں انشاءاللہ پیش کروں گا. آج خاص طور سے انتظامیہ نے، کچھ شعراء نے، کچھ مؤمنین نے درخواست کی ہے موجودہ حالات کے تناظر میں. تھوڑا توجہ سے سنیں گے، شاید آواز بہتر لگنے لگے. समझ में आ रही है मेरी गुफ्तगू? तो मौजूदा हालात के तनाजुर में जनाब खातून जन्नत के उनवान से कुछ मतलब पेश करना चाहूंगा। तो अब जनाबे बेहतर है, मजीद कुछ और ना कीजिएगा, ठीक है? ये आवाज़ बेहतर है। चलें भाई यही रखिएगा मेरे लिए, क्योंकि मेरी आवाज़ भी आपको अंदाज़ा है मुतासर रहेगी। दुआ के उनवान से मतालिब पेश करता रहूँगा आपकी खदमत में। और आज क्योंकि बहुत से लोगों ने दरख्वास्त की, इंतज़ामिया ने भी, बानियान ने, कुछ शुरा ने, कुछ और मोमिनीन ने, मौजूदा हालात के तनाजुर में कुछ मतालिब पेश करूँ। तो पहली गुफ्तगू तो जनाब सैयद ही के उनवान से कि आपके जो दुआ के जुमले हैं किस अंदाज से दुआ की जाए। तो इमाम हसन मुश्तबा अलैहिस्सलाम फरमाते हैं कि मैं पूरी रात अपनी वालदा की दुआएं सुनता रहा और मेरी वालदा दुआ करती रहीं। परवरदिगारा, सलमान के घर में फाका है, फाका दूर फरमा। परवरदिगारा, अबू जर की बेटी बीमार है, उसे शिफा इनायत फरमा। सुन रहे हैं सारा मजमा? जरा जानता हूँ ताखिर हो चुकी है, कल से वक्त पे कोशिश करेंगे। कहा परवरदिगारा मिकदाद के रिस्क में बरकत दे दे, अम्मार के हालात को बेहतर कर दे। मौला हसन मुश्तबा कहते हैं पूरी रात गुजर गई मैं अल्फाज सुनता रहा, चार बरस के हैं मौला। कहा जैसे ही फजर का वक्त करीब आया मैंने कहा अम्मा ना आपने मेरे लिए दुआ की। देखिए अपनी माँ का तारुफ करवा रहे हैं मौला, ना मेरे भाई हुसैन के लिए, ना मेरे बाबा अली के लिए, हम में से किसी के लिए दुआ नहीं की, आपने बाकी तमाम के लिए दुआ की। तो कहा मेरी माँ ने मुस्कुरा के कहा मेरे लाल अल्लाह दिलों के भेद जानता है। मेरे लाल आप मेरे दिल में बसते हैं, वो जानता है मैं आपके लिए क्या चाहती हूं, वो खुद ब खुद देगा जब दूसरों के लिए मांगा जाए। मशहूर मारूफ हदीस पर बीबी ने फरमाया का अव्वल जार बाद दार, अव्वल जार, जार कहते हमसाए को, बाद दार, दार यानी घर वाले। का बेटा याद रखना, उसूल बना लो, पहले हमसायों के लिए दुआ मांगो फिर घर वालों के लिए। हमारी तरतीब गलत होती है इसलिए दुआ कबूल नहीं होती। पता नहीं मजमा है या नहीं। मोहम्मद ये मौजू सुनना चाहेंगे? मेरा मौजू अशर का यही रहेगा, खुद इंतखाब किया मैंने। तो अब एक जगह इस्मत पेश कर रहा हूं ज़ियारत, और यहाँ पे इंशाल्लाह दुआ। तो अब यहाँ जनाब सैयदा ने जुमला कहा, कहा कि तरतीब सही रखो। मौला हसन मुश्तबा कहते हैं तरतीब मेरी माँ ने बताया, हम अपने से शुरू करते हैं फिर अजीज रिश्तेदारों के लिए, फिर हमसायों के लिए, फिर आखिर में दूसरों की हिदायत की। बीबी कहते हैं नहीं, पहले हमसायों के लिए, बेगानों के लिए, फिर रिश्तेदारों के लिए, फिर अपनों के लिए, आखिर में अपने लिए। शायद पसंद नहीं आया आपका बात, इख्तिताम पे अपने लिए, और अपने लिए ना भी मांगो तो अल्लाह जानता है ना। एक जुमला रोक के कहूंगा, मेरा मिजाज सब जानते हैं,
اور مجھے پرواہ نہیں, ایک جملہ یہاں پہ کہہ رہا ہوں, اپنے دل کی اپنی عقیدت پیش کر رہا ہوں, لازمی نہیں کہ آپ کا یہ عقیدہ ہو. ہم جب بھی اللہ سے مانگتے ہیں تو 14 کا واسطہ دیتے ہیں, اور جب 14 سے مانگتے ہیں تو اللہ کا واسطہ. چلتے رہیں گے تو حضرت جانے کے نام. اب یہ ترتیب ہے مانگنے کا, اللہ ہمیں طریقہ سکھا رہا ہے. اب یہ وسیلے سے مانگنا کیوں ضروری ہے؟ قرآن کریم میں بہت سی آیات ہیں اور وسیلہ بہت ضروری ہے. مجھے جناب سیدہ کے عنوان سے کچھ مطالب پیش کرنے ہیں, لیکن چلیں گے. تو اب یہاں خاتون جنت سے متعلق دو جملے سن لیجیے, اس سے پہلے کہ میں بات کو آگے بڑھاؤں. یہاں جناب سیدہ نے ایک ترتیب بتائی ہے کہ انسان کس انداز سے مانگے. وسیلہ یہ اہل بیت بتائیں گے, کس کو وسیلہ قرار دیا جائے, کس کے وسیلے سے مانگا جائے. غلط وسیلہ دے دو, تو یہ نہیں ہے کہ دعا دیر سے قبول ہوتی ہے. سنیں گے تھک کے نہیں سنیں گے. بھئی یہ نہیں ہے کہ اگر آپ غلط وسیلہ دے دیں اللہ کو تو دعا دیر سے قبول ہوگی. وہ دعا اللہ تک پہنچتی ہی نہیں ہے. آپ کہیں گے اللہ تک نہیں پہنچتی, کتنی بڑی بات کہہ دی. دعا کمیل پڑھتے ہیں, وہاں مولا کے جملے ہیں کہ بہت سی دعائیں حجاب میں رہتی ہیں. ابھی آپ لوگوں سے بہتر کون سمجھے گا حجاب کو؟ چہروں پہ ماسک میں کوئی پتہ نہیں چلتا کہ کون کون ہے. تو یہ حجاب کے مانند ہے. تو اب حجاب میں رہتی ہیں, مولا کہتے ہیں بہت سی دعائیں حجاب میں رہتی ہیں. چلیں ایک سادہ سی مثال دے دوں. اگر آپ ایک ایسے کمرے میں ہوں جہاں چاروں طرف موٹے موٹے شیشے لگے ہوں, باہر کوئی آدمی ہو, آپ چیخ چیخ کے کہیں, وہ کہے گا آواز نہیں آ رہی, لب ہلتے نظر آ رہے ہیں. نہیں ہے یا نہیں؟ وہ کہے گا آواز نہیں آ رہی. بھائی کیا وجہ؟ کبھی اتنے موٹے موٹے شیشے ہیں, اتنی موٹی دیواریں ہیں, آواز نہیں آ رہی. مولا کہتے ہیں ہر چیز حجاب میں رہتی ہے, اللہ تک پہنچتی ہی نہیں. کم مولا اللہ تک نہیں جاتی کا نہیں, تمہارے گناہوں کی وجہ سے یہی رک جاتی ہے. چوتھے امام سے پوچھا کہ مولا اس حجاب کو کیسے توڑا جائے کہ دعا چلی جائے. مولا نے کہا ان تمام حجابات کو توڑنے کا بس ایک ہی ہتھیار ہے, اس کا نام ہے صلوات. اللہ اچانک دو مصرے ذہن میں آ گئے. ہم اس فقیر کو خیرات بھی نہیں دیتے, ہم اس فقیر کو خیرات بھی نہیں دیتے جو پنجے تن کے وسیلے سے التجا نہ کرے. بھائی بہت پیارے انداز سے سن رہے ہیں, ایسے سنتے رہیے گا. محمد موضوع جاری رکھوں نا. تو جانے کے نام, اب یہ وسیلہ بہت ضروری ہے. پانچواں سورہ ہے, 35ویں آیت ہے, سورہ مائدہ کی آیت نمبر 35 ہے. یا ایھا الذین آمنوا اتقوا اللہ, اے ایمان والو متقی بنو, وابتغوا الیہ الوسیلہ, اور اللہ تک پہنچنے کے لیے وسیلہ تلاش کرو. وابتغوا الیہ الوسیلہ, اللہ تک پہنچنے کے لیے وسیلہ تلاش کرو. تلاش کرو, بناؤ نہیں. پہنچ رہے ہیں یا بھائی؟ اللہ سبحانہ تعالیٰ کہہ رہے ہیں وسیلہ میں بناؤں گا, تم صرف تلاش کرو. नहीं, आधा मजमा पहुंचा आधा नहीं पहुंचा। अब मेरी आदत है मैं आगे नहीं बढ़ता जब तक सारा मजमा साथ ना हो। एक और सुन लीजिए, कुरान की आयत है कि अगर आप मेरे हबीब अगर आप इन बुत परस्तों से पूछें कि ये बुत क्या है तो ये कहेंगे ये खुदा नहीं है, ये अल्लाह तक पहुंचने का वसीला है। हा उलाए शुफाउना इलल्लाह, ये बुत अल्लाह तक पहुंचने का वसीला है, शफी है, हमारी अल्लाह की बारगाह में शफात करते हैं, ये खुदा नहीं है। तो एक बात वाज़े हो गई, चाहे मोमिन हो, मुवाहिद हो, मुशरिक हो, काफिर हो, सब वसीले को मानते हैं। बस एक फर्क है, कुछ खुद साख्ता वसीलों को मानते हैं, कुछ खुदा साख्ता वसीलों को मानते हैं। नहीं पहुंचा सका भाई, कुछ खुद बना लेते हैं और अल्लाह से कहते हैं हमने बना लिया तू मान ले, ये बनाया वो बनाया वो बनाया। का परवरदिगारा हमने बना लिया तू मान ले, और कुछ कहते हैं परवरदिगारा जिन्हें तूने बनाया है तू बता दे ताकि हम उनके पास चले जाएं। पता नहीं मैं कितना खोल के पेश करूं, कितना खोल के पेश करूं। और सुन लीजिए, तो देखें वसीला जनाबे यहां पे अल्लाह कुरान में फरमा रहा वब तगू लहिल वसीला, अल्लाह कह रहा है मोमिनो मुत्तकी बनो और अल्लाह तक पहुंचने का वसीला तलाश करो, बनाओ नहीं। अगर आपसे कोई कहे तो फिर क्यों कहते हो कि मोहम्मद मुस्तफा ने अली को मैदान गदीर में बनाया था, तो जवाब में कहेगा अल्लाह की कसम हम ये नहीं कहते कि रसूल खुदा ने गदीर में अली को बनाया था, मोहम्मद मुस्तफा की कसम हम नहीं कहते कि मोहम्मद ने अली को गदीर में बनाया था, अली मुर्तजा की कसम हम नहीं कहते मोहम्मद ने अली को गदीर में बनाया था, बनाया नहीं था बताया था। जो है ना, तो हमारा यह अकीदा नहीं है कि रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने जनाबे अमीर को गदीर में बनाया था, नहीं, बनाया अल्लाह ने था, बताया रसूल खुदा ने था। एक जुमला कहना चाह रहा हूं, थोड़ा सा सख्त है माफ कर दीजिएगा, और क्योंकि हालात ऐसे हैं कि कहा गया कि बहुत ज्यादा एहतियात से पढ़िए। अच्छा, मेरी मुसीबत यह है कि मुझे अगर कह दो कि ये पढ़ना ये ना पढ़ना तो बस भाई, हम मानने वाले हैं नहीं कि हमें हुक्म देके चलाया जाए। शिया कहते ही हुक्मरानों से बागी को हैं, हम वफादार हैं आले मोहम्मद के। तो अब जहां जहां तक आवाज आ रही है सुन ले, तो हम हुक्मरानों से बाकी हम आले मोहम्मद के वफादार हैं। अब जुमला सुनिएगा, तो जाने गिरामी, यह सरवर कायनात ने गदीर में वही किया जो अल्लाह ने किया था जनाबे आदम से मुतालिक। जुमले को सुनिएगा, अल्लाह ने जनाबे आदम को बनाया, रसूल खुदा ने गदीर के अंदर जनाबे अल्लाह ने जब बना दिया जनाबे अमीर को तो रसूल खुदा ने बताया। तरतीब जहन में रखिएगा जनाब आदम वाली, तो अल्लाह ने बनाया जनाब अमीर को, अल्लाह ने बनाया, रसूल खुदा ने बताया। अब जिस जिसने माना वो है रजी अल्लाह, जिस जिसने माना वो है रजी अल्लाह, और जो अल्लाह के बनाए हुए को ना माने, अल्लाह के बनाए हुए को ना माने, तो शैतान ने कहा था परवरदिगारा मैं नहीं मान रहा, तो अल्लाह ने कहा था इन्ना इलैका लानती इला यौमिद्दीन, जैसे ही इबलीस ने कहा कि मैं नहीं मानता तेरे बनाए हुए को, तो अल्लाह ने कहा फिर कयामत तक तुझ पे मेरी लानत है जो अल्लाह के बनाए हुए को ना माने। मैंने कुछ नहीं कहा, अब जिसका जो जहन हो वो अपने हिसाब से सोच ले। तो अज़ीज़ाने के नाम है, अब ये निज़ाम है, कुदरत है। तो अल्लाह ने कहा वसीला तलाश करो, वक्त सुन रहे ना, मौजू तो याद है, मुझे याद रहता मैं कहां गया हूं, वापस आ जाता हूं। तो या ये लजी नाम चकुल्ला वब्तगु इलैहिल वसीला, ऐ ईमान वालों तक्वा अख्तियार करो और अल्लाह तक पहुंचने का वसीला तलाश करो। यहां रोक के, क्योंकि मुझे नहीं मालूम इनमें से बहुत से अफराद आइंदा बारिश के हालात मुझे नहीं मालूम कैसे होंगे, कौन कौन साथ चलेगा। आज एक खास जुमला अपने खास सामेन के लिए पेश कर रहा हूं कि मुझे नहीं मालूम कब तक मेरे साथ चलेंगे, कहां तक चलेंगे, एक जुमला पेश कर रहा हूं, सुनेंगे अगर सारे। अब यह जुमला सुन लीजिएगा, अल्लाह ने वसीला तलाश करने के लिए कहा वसीला तलाश कीजिए, ये नहीं कहा कि बनाओ, कहा तलाश करो। तो अल्लाह सुबहान व तआला ने एक निजाम दिया, हमें उस निजाम को मानना है, निजाम को मानना है। हम निजाम के अंदर मुदाखलत नहीं कर सकते, अल्लाह के बनाए हुओं को मानना ही इंसान के लिए अच्छा है जो अल्लाह के बनाए हुओं को इनकार करे। अब मैं एक मिसाल देना चाहता हूं, इनकार करने वालों में उसी मैदान गदीर में एक का नाम था हारिस इब्ने नुमान फिहरी। उसने एक मरतबा रसूल खुदा को देखा, फिर अली मुर्तजा को देखा, फिर हाथों को उठाया, कुरान ने सूरा नाजिल कर दिया साला साइलुम बे अजाबिन वाक, मांगने वाले ने अजाब मांग लिया। मांगने वाले, अल्लाह कह रहा कुरान में साला साइलुम बे अजाबिन वाक, मांगने वाले ने अजाब मांग लिया। क्या मांगा? का परवरदिगारा तेरे हबीब ने कहा हिजरत करो, हमने हिजरत कर ली, का नमाज पढ़ो, हमने नमाज पढ़ी, का रोजे रखो, हमने रोजे रखे, हज पे जाने के लिए हम हज पे आ गए, जिहाद पे जाने के लिए हम जिहाद पे चले गए, आज इन्होंने अपने भाई अली को हम पे मुसल्लत कर दिया, अगर तेरी तरफ से है, तेरी तरफ से है तो मुझ पे अजाब भेज दे, और अगर इनकी तरफ से, रसूल खुदा की तरफ इशारा करके कहा, तो माज़ल्ला इन पे अजाब भेज दे। अब अल्लाह कह रहा है साला साइलुम बे अजाबिन वाके, मांगने वाले ने अजाब मांगा। गौर से सुनिएगा, अब ये जो कुरान ने कहा वनजअल लअनतल्लाहि अलल काज़िबीन, हम झूठों पे खुदा की लानत भेजेंगे, तो एक बहुत बड़े हमारे उस साथी वो कहते थे कि भाई मैं अक्सर पढ़ता था कि झूठों पे अल्लाह की लानत है, तो क्या दुकान पे चले जाओ, काम पे चले जाओ, जहां चले जाओ झूठ तो चल रहा है, तो ये कौन से झूठों पे लानत है? पता नहीं लोग हैं या नहीं, भाई झूठ गुनाह है, झूठ बुरा है, झूठ बीमारी है, लेकिन आया हर झूठे पे लानत है? मैं झूठ बोलने का लाइसेंस नहीं दे रहा हूं, मलून झूठे बताना चाह रहा हूं, वो झूठे जिन पे अल्लाह की लानत है, अगर सुनना चाहे तो वो कहने लगे मैंने बहुत सोचा ये कौन से झूठे हैं जिन पे अल्लाह की लानत है, तो का मुबाहला से समझ में आया जो हक के मुकाबले में आ जाओ ऐसे झूठे पे लानत है, मुबाहला से साबित हुआ जो हक के मुकाबले में आए, हक के मुकाबले में आए, हक के मुकाबले में आए उस पे लानत है। पैगंबर ने कह दिया था अलीयुन मअल हक वल हक मा अलीयुन, अली हक के साथ, हक अली के साथ। अब हारिस इब्ने नुमान फिहरी ने कहा अगर तूने बनाया है तो मुझ पे अजाब भेज दे, और अगर तेरे मोहम्मद ने बनाया तो माज़ल्ला इन पे, क्योंकि हक के मुकाबले में आ गया था।
तो अब तमाम उलमा ने लिखा एक कंकरी चली, एक कंकरी चली, सर में लगी वहीं ढेर हो गया। अब मैं बहुत सोचता था एक कंकर से, और वो भी कंकर यानी बहुत छोटा पत्थर था, कंकर भी पूरा नहीं था, एक छोटी सी कंकरी अल्लाह ने आसमान से फेंकी। सबने देखा कि कंकर आ रहा है, सर में लगा वहीं ढेर। अब मैं सोचने लगा परवरदिगार ये कंकर से क्यों मरा, तो फिर मेरी निगाहों में सूरह फील आया। भाई पता नहीं लोग हैं अलम तरक रबो कभी अब फील, तो सूरह फील के अंदर अल्लाह ने ये फरमाया है कि जो काबे के दुश्मन हैं उन्हें अल्लाह छोटे छोटे परिंदों के चोंचों में कंकरियां दे के भेजता है। कंकरियां फेंकती हैं वो अबाबीले, हाथी भूसा बन जाते हैं। तो मेरी जहन में जवाब आया, दिल को लगे तो खामोश ना रहिएगा, आपको अली की कसम हो, मेरे जहन में जवाब आया कि एक कंकरी हवा में रुक गई थी, अबाबीलों से अल्लाह ने कहा रुक जाओ, जो काबे का दुश्मन उसे भी कंकरियों से मारूंगा, और जो मौलूदे काबा का
तवज्जो है जाने के। अब बहुत से लोगों ने नाम बड़े बड़े रख लिए हैं, आला आजम अशराफ, नामों से धोखा ना खाइएगा, नामों से कभी धोखा ना खाइएगा। अगर कोई यजीद भी नाम सद्दाम हुसैन रख लेना, तो शिया की निगाहें पहचान लेती, जबान भी पहचानती है शिया की, निगाहें भी पहचानती हैं, हाथ भी पहचानते हैं। नहीं पहुंचा सका, जबान जानती है लानत किस पे करनी है, निगाह जानती है कि कौन नजरों में गिरता है, और ये हाथ जानते हैं किस पे चलना है। रोक के जुमला कह रहा हूं, ये जब आप मातम के लिए हाथ उठाते हैं लगता आपके सीने पे है, तमाचा उनके। उन्हें अपने रुखसारों पे तमाचे महसूस होते हैं जो आजादारी के दुश्मन हैं। एक जुमला कह रहा हूं यहां पे, तो जाने के रामी नामों से कभी धोखा ना खाइएगा, बड़े बड़े नाम रखने वाले होते बड़े पस्त हैं, नाम आजम रखने से कोई पता नहीं। आप लोग कहां जा रहे हैं? मैं कराची में पढ़ रहा हूं, आप लोग मजाने। मैं एक सवाल कर लूं, ये कराची है ना, झंग तो नहीं है? पता नहीं लोग हैं या नहीं है, घबरा गए हैं जरा, पढ़ने के बाद मुझे जाना है भाई। तो जाने के रामी, अब ये तमाम का तमाम निजाम जो चल रहा ये वसीलों पे चल रहा। जुमला पेश करना चाह रहा हूं, बहुत एक इल्मी मौजू है, सिर्फ इशारा करूंगा, ये फलसफे में और इरफान में बहस है, गौर से सुनिएगा। अगर पहुंच गई बात तो पहुंच गई, अगर ना पहुंचा सका तो मुजरिम मैं हूं, पूरा आप मेरा साथ दीजिएगा। नुज़ूल फैज के लिए, फैज यानी नेमतें, सबसे बड़ी बड़ी जो नेमतें वो फैज कहलाती हैं। नुज़ूल फैज के लिए अल्लाह ने वसीला करार दिया रसूल खुदा को, कुरान फैज है, قرآن فیض الہی ہے. اللہ نے قرآن بھی پہاڑوں پہ نہیں بھیجا کہ جاؤ جا کے لے آؤ, صحراؤں میں نہیں اتارا, جنگلوں میں نہیں بھیجا, مسجدوں میں امام بارگاہوں میں نہیں بھیجا, اپنے حبیب کے سینے پہ اتارا. اس اللہ کو نزول فیض کے لیے واسطہ چاہیے. وہ جانتا ہے لو انزلنا ھذا القرآن علی جبل لرأیته خاشعا متصدعا من خشیۃ اللہ. سورہ حشر کی حدیث کی آیات, اگر ہم اپنے اس قرآن کو پہاڑوں پہ نازل کر دیتے وہ ریزہ ریزہ ہو جاتے, پہاڑ ریزہ ریزہ ہو جاتے, پہاڑوں میں طاقت نہیں نزول قرآن کو برداشت کر سکیں. لیکن قلب محمد پہ قرآن نازل ہوا اور مسلمانوں اب نہ کہنا فرشتوں نے کھول کے سینہ پاک. ٹائم ہے, ٹائم تو ہے نا, تھوڑی سی دیر اور آپ کو زحمت دوں گا. جو میں جملہ پیش کر رہا ہوں میں مکمل نہیں کر سکا ہوں. نزول فیض کے لیے, فیض کو نازل کرنے کے لیے, بھیجنے کے لیے خالق کو واسطے کی ضرورت ہے. وہ جانتا ہے مخلوقات میں طاقت نہیں, یہ فیض لے نہیں سکتے. ہم پہ قرآن آ جاتا, ہم تو ہم صحابہ پہ آ جاتا تو مر جاتے. پتہ نہیں لوگ ہیں یا نہیں. اللہ اگر صحابہ پہ قرآن نازل کرتا تو وہ مر جاتے. اب نہ کہنا صحابہ پیغمبر جیسے. تو یہ قرآن کسی پہ نہیں آ سکتا, قرآن نازل نہیں ہو سکتا. میں اس جملے کو مکمل نہیں کر پایا ہوں, چلیں روک کے ایک اور جملہ کہہ دوں. جناب ختمی مرتبہ تشریف فرما, جناب امیر نے کچھ صحابہ سے کہا رک جاؤ وہی آ رہی ہے. اتنا پسینہ آ گیا انگوٹھیاں گرنے والی ہیں, تبرک چلی بھی جائیں گی. تو جناب امیر نے کہا رک جاؤ آگے مت آنا. پتہ نہیں کس حالت میں تھے, کیسے تھے کہ وہی آئے تو مولا نے کہا پیچھے ہٹ جاؤ, قریب نہ آنا وہی آ رہی ہے. ایک تو بیچارہ رک گیا, دوسرے کو اعتراض کی بڑی عادت تھی. کہاں جا رہے ہیں آپ لوگ؟ تو دوسرے نے کہا یعنی آپ کو کیسے پتا وہی آ رہی ہے پیغمبر پہ؟ کچھ لوگ تو پہنچ گئے مکمل کیے بغیر. تو ایک نے اعتراض کیا کہ بھائی یالی آپ نے ہمیں روک دیا, آگے مت آؤ پیغمبر پہ وہی آ رہی, آپ کو کیسے پتا وہی آ رہی ہے پیغمبر پہ؟ آپ کو کیسے معلوم؟ کہا تمہیں سمجھ نہیں آئے گا رک جاؤ, روک دیا. پھر ایک مرتبہ پیغمبر اسلام کہا کہ اب وہی نازل ہو چکی. کہا یا رسول اللہ علی نے ہمیں روکا تھا قریب مت جاؤ پیغمبر پہ وہی آ رہی ہے. پیغمبر نے مسکرا کے جناب امیر کو دیکھا کہا یا علی انک تسمع ما اسمع وترى ما ارى. یا علی جو کچھ میں سنتا ہوں آپ بھی سنتے ہیں, جو کچھ میں دیکھتا ہوں. اصول کافی کی روایت, موضوع جاری رکھوں یہی عشرہ اسی موضوع پہ رہے نا. تو اب یہ دعا گنوان صاحب وہاں پہ فوراً جب کہا یا علی जो कुछ मैं सुनता हूं आप भी सुनते हैं, जो कुछ मैं देखता हूं आप भी देखते हैं। अब उन्हें दोनों को समझ में आ गया, हमें नहीं समझ आ सकता। अली वो कुछ देखते और सुनते हैं जो पैगंबर देखते और सुनते हैं, यानी उन्हें वही भी नजर आ रही थी, जिब्राइल भी नजर आ रहे थे, कुरान का नुज़ूल भी नजर आ रहा था। कुरान की आयत है, कुरान की आयत है कि बहुत से लोग कहते हैं लिमा नुज़िल अलैह, हम पे क्यों फरिश्ते नहीं आते। अल्लाह कुरान में कहते हैं अगर तुम पे फरिश्ते आए तो तुम मर जाओ। सहाबा पे अगर आ जाते तो वो मर जाते। भाई हम लोगों को एक ही फरिश्ता नजर आता है, नाम है मलकुल मौत। मैं बहुत प्यारे अंदाज से सुन रहा हूं। तो यहां जनाब मैंने इसलिए कहा रोक के पेश कर रहा हूं, दोबारा आइए वापस। मुझे याद है मैंने कहा रोका था नुजूल फैज के लिए, बात याद है मैं क्या पेश कर रहा था, नुजूल फैज के लिए खालिक को वास्ते की जरूरत है। नुजूल फैज के लिए अल्लाह कोई चीज भेजे तो हम में ताकत नहीं कि बर्दाश्त कर सके। पहाड़ों पे भी आए तो रेजा रेजा हो जाए, हम पे फरिश्ते आए तो हम मर जाए। नुजूल के लिए अल्लाह भेजे तो वास्ते की जरूरत, अल्लाह भेजे, अल्लाह भेजे कोई शह तो उसे वास्ता चाहिए, और हम यहां से कुछ उधर भेजे तो क्या हमें वास्ता नहीं चाहिए। इसीलिए अल्लाह कह रहा है ए ईमान वालों तकवा अख्तियार करो, या ये सदी नामन उच्चकुल्ला वाबुच्छा हो इलेहिल वसीला, और अल्लाह तक पहुंचने के लिए वसीला तलाश करो, वसीला तलाश करो। जब घड़ी देखते हो चले, पहला दिन है पैगंबर की बारगाह में मस्जिद नबवी है, सहाबा के नाम का मजमा है, तो बड़े बड़े सहाबा बैठे थे। इतने में एक बहुत कोई सादा सा गरीब फकीर आदमी आ गया, आके कहा या रसूल अल्लाह कुछ सवालात थे परेशान। जैसे उठ के गए ना, पैगंबर ने सहाबा से कहा दुनिया में हम आले मोहम्मद के अलावा, मोहम्मद आले मोहम्मद के अलावा जन्नत की मखलूक देखनी हो ना तो इसे देख लो। कहा या रसूल अल्लाह ये जन्नती है? कहा हां। दो सहाबा फौरन उठे, फजाइल भी सुनाओ सहाबा के तो आप लोग हंस रहे। तो दो सहाबा फौरन उठे उसके पीछे हो लिए, उनके पीछे दौड़ते हुए गए, कहा भाई हमारे लिए जरा दुआ कर दो। वो ताज्जुब में आ गए, कहा क्यों? कहा तुम्हें नहीं पता, बस दुआ कर दो कि हम दोनों जन्नत में चले जाएं। उन्होंने कहा नहीं पता तो बताओ मुझसे क्यों दुआ करवा रहे हो। कहा अभी अभी तो तुम बाहर निकले ना मस्जिद नबवी से, तो रसूल खुदा ने फरमाया दुनिया में जन्नत की मखलूक देखनी है, हमारे अलावा तो इसे देख लो, भाई तुम जन्नती हो तो अगर हमारे लिए दुआ कर दोगे तो हम दोनों भी जन्नत में चले जाएंगे। तो उन्होंने फौरन हाथ उठाकर परवरदिगारा इन दोनों को जहन्नम भेज दे। उनमें से एक बहुत गुस्से वाले थे, उन्होंने कहा दुआ नहीं दे सकता था तूने बद्दुआ कर दी? कहा हां। कहा क्यों बद्दुआ क्यों दी तूने हमें, अभी बता। उन्होंने कहा तुम दोनों को यकीन था मैं जन्नती हूं? कहा हां। कहा क्यों? कहा क्योंकि पैगंबर ने फरमाया। नहीं है
کہ تم دونوں کو یقین ہے میں جنتی ہوں؟ کہا ہاں. کہ کیسے؟ بھائی پیغمبر نے کہا کہ تو جنتی ہے. کہ جس محمد کے کہنے پہ تمہیں یقین آ گیا کہ میں جنتی ہوں, تم اسے چھوڑ کے میرے پاس آ گئے.
بھائی اسی لیے میں نے بدعا دی کہ تم دونوں جہنم میں جاؤ. تو ایک بات تو کنفرم ہو گئی, ایک جنتی کی تو بدعا ہے.
واضح ہو گیا کون حق پہ ہے کون خطا پہ. ارے جسے سیدہ نہیں سارے جنتی جہنمی کہے.
بھائی سب کا باب مدینۃ العلم ایک ہے, توجہ ہے میرے ساتھ. تو اذان گرامی, اب یہاں ایک بہت بڑا مسئلہ ہے لیکن اتنا بڑا مسئلہ نہیں جتنا بڑا بنا دیا گیا ہے. اور اگر کہنے والوں کو سمجھ میں آیا ہوتا کس سے متعلق کہہ رہے ہیں تو یقین مانیے کہ جتنا بھی اچھا آدمی ہو سیدہ کی شان میں گستاخی کرنے کے بعد پھٹکار پڑ جاتی ہے. وقت نہیں, لعنت میں خود کفیل ہے گستاخ فاطمہ. سننا چاہیں گے بس آخری جملہ؟ تو عزیزان گرامی, ایک پیر صاحب پنجاب سے, انہوں نے فرمایا جب پوچھا گیا کسی ملعون سے متعلق کہ بھئی یہ آدمی اس نے کچھ کہہ دیا تو آپ کا کیا خیال ہے, تو انہوں نے کہا میں نے اپنی پوری زندگی میں 80 برس کا ہو گیا ہوں, غلام احمد قادیانی کے بعد کسی پہ اتنی لعنتیں پڑتی دیکھی ہی نہیں. بات پہنچ گئی ہے اب تو. اذان گرامی, یہ کائنات کا جو نظام ہے نا اس کی رضایت کا سلسلہ سیدہ کے گرد گھومتا ہے. سیدہ راضی ہوں تو اللہ راضی ہے, سیدہ ناراض ہوں تو اللہ ناراض ہے. میں صرف ایک بات کہوں گا, کوئی آدمی جناب سیدہ کی اگر دعا نہیں نہ لے سکتا تو بد دعا نہ لے. جناب سیدہ کی بد دعا جہنمی بنا دیتی ہے. بس یقین مانیے کہ یہ جتنی جو ذہن میں موضوع لے کے چلا ہوں انشاءاللہ تعالی کوشش کروں گا اس کو نبھا سکوں. آپ لوگوں سے صرف اتنی التماس ہے کہ دعا کرتے رہیے گا. میری صحت آپ جانتے ہیں جیسی بھی ہے. ممبر پہ آنے کے بعد میں کبھی کسی کو احساس نہیں ہونے دیتا کہ کتنے بڑے آپریشن کے بعد آیا ہوں, لیکن میں پیش کروں گا مطالب. ساتھ ساتھ چلتے رہیے گا. پوری دنیا میں رسم ہے کہ پہلی مجلس میں مدینے سے ودائی کے مصائب ہوتے ہیں. جناب سید الشہداء جب بیعت کا مطالبہ آ گیا یزید کی طرف سے, اس ملعون نے کہا میری بیعت کر لیں, آپ نے انکار کر دیا, تو اب فیصلہ ہو گیا نا کہ بھئی یا بیعت یا پھر جنگ ہے شہادت. تو آپ نے ایک فہرست دے دی جناب عباس علیہ السلام کو, ان سب کو بتا دینا یہ کربلا جائیں گے, میں ودا کر رہا ہوں 28 رجب 60 ہجری, آئیں ذرا میرے ساتھ مدینے چلے. مولا حسین سب سے پہلے روضہ رسول پہ آئے, رونے میں بخل نہ کیجیے گا. ایک روایت میں نے اسی سال دیکھی ہے, میں بھی انچولی میں بھی شہدا کربلا میں پیش کر کے آیا ہوں, اس سے پہلے میں نے نہیں دیکھی تھی. سننا چاہیں گے یہ روایت کہ جیسے ہی محرم کا چاند طلوع کرتا ہے تو اللہ سبحانہ و تعالیٰ تمام ملائکہ کو امام حسین کا کرتا دکھاتا ہے, ان سب پہ غم طاری ہو جاتا ہے. جانتے ہیں نا کرتے میں کتنے سوراخ تھے, اتنے تیر نیزے تلواریں. اجرکم اللہ, بھائی مولا حسین بڑے مظلوم امام ہیں. پہلی محرم ہے, جمعے کا دن تھا, جب آنکھ میں آنسو ہو دعا قبول ہوتی ہے. بس اب اگر دیکھ سکے تو دیکھیے گا, نہیں تو آنکھیں بند کر کے کچھ دیر مدینے چلے. مولا حسین نانا کے روزے پہ آئے اور ایک مرتبہ اپنے آپ کو زری نہیں تھی اس وقت, گھر میں روزہ تھا, قبر مطہر پہ اپنے آپ کو گرا دیا اور رونے لگے, کہا نانا آپ کی امت مجھے آپ سے جدا کر رہی ہے, نانا میں کربلا جا رہا ہوں. روایات میں ہے اتنا روئے مولا حسین, اتنا روئے کہ روتے روتے غش کر گئے. الوقائع والحوادث میں مرحوم ملبوبین میں لکھا کہ مولا حسین فرماتے ہیں جب میں بے ہوش ہو کے گر گیا نا اپنے نانا کی قبر پہ, تو میں نے خود دیکھا میرے نانا قبر سے اٹھے اور مجھے گلے لگا کے چومنے لگے, اسی طرح سے چومنے لگے کہ جب میں چھوٹا تھا اور میرے نانا مجھے چوما کرتے تھے, مجھے پیار کرتے تھے. اگر دیکھ سکے تو دیکھیے گا. اور مرحوم آیت اللہ شیخ جعفر شوشتری نے جملے لکھے ہیں کہ مولا حسین کے چار اعضاء کے, چار مقامات کے رسول خدا بہت بوسے دیتے تھے. چھوٹے سے مولا حسین رسول خدا ممبر پہ لے کے آتے مسجد نبوی میں اور بہت چومتے پیار کرتے. کون سے چار مقامات کے مرد دیکھیے گا, پہلا بوسہ دیتے پیشانی کا, پیشانی کو بہت چومتے تھے. جانتے ہیں کیوں؟ شیخ جعفر شوشتری کہتے ہیں کیونکہ اس پیشانی پہ پتھر نے لگنا تھا. دوسرا مقام جس کے رسول خدا بہت زیادہ بوسے دیتے تھے, کہا رسول خدا 6 مہینے کے مولا حسین رسول خدا دوسرے لبوں کو بہت چوما کرتے تھے, مولا حسین کے لبوں کو بہت چومتے تھے. میں بہت سوچتا تھا کیوں, تو شیخ جعفر شوشتری نے لکھا دو باتیں, میں نے وہاں ایک بات پڑھی تھی, آج دونوں سن لیں. ایک, یہ ہونٹ پیاسے رہ جائیں گے, اور دوسرے ان لبوں پہ عبید اللہ ابن زیاد کی چھڑی نے چلنا, وہ ان لبوں پہ چھڑی چلائے گا. اجرکم اللہ. تیسرا مقام کون سا, اب اگر دیکھ سکے تو دیکھیے گا, نہیں تو آنکھیں بند کر لیں. تیسرا مقام مولا حسین کے بدن کا کون سا جس کے رسول خدا بوسے دیتے تھے؟ کہا گلے کے بہت بوسے دیتے تھے، گلے کو بہت چومتے تھے. جانتے ہیں کیوں؟ یہاں شمر کے خنجر میں چلنا ہے. اب میں ہاتھ جوڑ کے کہوں گا سب میری طرف دیکھیے گا، سب میری طرف دیکھیے گا. اگر ایسے رہیں گے میں یہیں پہ روک دوں گا مسائل، پورا نہیں پڑھوں گا، کوئی بے ہوش ہو جائے گا. سنے میرے، ہاتھ جوڑ کے کہہ رہا ہوں، چوتھا مقام جس کے رسول خدا بوسے دیتے، جانتے ہیں کون سا؟ سینے کو بہت چومتے تھے. جانتے ہیں کیوں؟ کیونکہ سینے پہ شمر کا گھٹنا آنا تھا. ایک اور وجہ بھی ہے کہ سینے کو چومتے تھے. میرے ایک بھائی بے ہوش ہو گئے وہاں، کہیں تو روک دو، پڑھو. کچھ کہہ رہے ہیں روک دو. ایک جملہ پڑھنے لگا، اس کے بعد دیکھوں گا آپ برداشت کر سکتے ہیں تو پڑھوں گا. دو وجہ تھی، دو وجہ رسول خدا مولا حسین کے سینے کو چومتے تھے. ایک میں نے بتا دی، دوسری جانتے ہیں کیا؟ میرے دل دیکھیے گا، اس سینے پہ گھوڑوں کی ٹاپوں نے آنا تھا. نہیں پڑھوں گا، اب آپ برداشت نہیں کر پا رہے. میں تو ودائی پڑھنے والا تھا، یہ تو پہلی ودائی پڑھی ہے، آپ تو برداشت نہیں کر پا رہے. اپنے نانا کے روزے سے اٹھے، جانتے ہیں دوسری ودائی کس سے؟ ماں کی قبر سے. راوی کہتا ہے میری طرف، جیسے ایک بچہ ماں سے لپٹ کے روتا ہے، مولا قبر سے لپٹ گئے، کہنے لگے اماں میں کربلا جا رہا ہوں. ایک ماں قبر سے اٹھی، میرے لال میں تیرے ساتھ ہوں. میں ہاتھ جوڑ کے کہہ رہا ہوں بس نہیں پڑھوں گا، نہ جانے دوسرا بھی آدمی میرا بھائی بے ہوش ہو گیا. ایک مرتبہ کا اماں میں کربلا جا رہا ہوں، میرے لال میں تیرے ساتھ چلوں گی، اماں میں تنہا رہ جاؤں گا، اماں عباس مارا جائے گا، علی اکبر مارا جائے گا، قاسم مارا جائے گا، اماں میں زلجنہ سے اکیلا گروں گا. میری طرف جناب سیدہ کہیں گی میرے لال میں برقعے کا دامن پھیلاؤں گی، جب شمر خنجر چلائے گا میں گردن پہ ہاتھ رکھوں گی، مت مار. الا لعنت الله على القوم الظالمين وسيعلم الذين ظلموا اي منقلب ينقلبون. میرے بھائی، میرے بزرگ، میرے بچے، کوئی برداشت نہیں کر پا رہا ہے. میں نے تو ساری ودائیاں پڑھی ہی نہیں، جانتے ہیں اس کے بعد کس کس سے ودا کیا؟
ٹھہرائے جناب ام البنین کے پاس، اما میں کربلا جا رہا ہوں، نہیں پڑھتا آپ تو برداشت نہیں کر رہے. پھر کس کے پاس گئے؟ جناب ام سلمہ کے پاس. نانی اما میں کربلا جا رہا ہوں. اب میری طرف دیکھیے گا، ہاتھوں کو اٹھائے، بس نہیں، اب ہاتھوں کو بلند کر. ایک چھوٹی سی بی بی جانتے ہیں کیا کہا اس بی بی نے؟ ایک جملہ کا کہا، بابا بابا مجھ سے قسم لے لے، میں پورے راستے کبھی نہیں کہوں گی میں بیمار ہوں، بابا مجھے لے چلے. مولا حسین رونے لگے. جناب سہرا نے بس ایک بات کہی، کہا بابا ٹھیک ہے، آپ کا فیصلہ مجھے منظور ہے، میں نہیں جاؤں گی. بابا میرا دل لگانے کے لیے علی اصغر کو مجھے دے جائے. جناب رباب آئی، جناب علی اصغر نہیں گئے، جناب زینب آئی، جناب علی اصغر نہیں گئے. علماء نے بس ایک جملہ لکھا، مولا حسین نے جناب علی اصغر کے کان میں کچھ کہا، جناب علی اصغر آ گئے. علماء کہتے ہیں نہیں پتا کیا کہا، میرا دل کہتا ہے مولا حسین نے کہا ہوگا علی اصغر حرملہ کا تیر کون کھائے گا. پروردگارا تجھے مولا حسین کی مظلومیت کا واسطہ، امام زمانہ کے ظہور میں تعجیل فرما. بہت سے لوگوں نے التماس سے دعا کی ہے، آج پہلے ہی دن میرے اتنے بھائی بے ہوش ہو گئے. سوال کروں آپ سے، 6 محرم کو کیا کریں گے آپ؟ ارے آپ سن کے ایسے رو رہے ہیں، اب سوچے جب پرچھی لگی ہوگی. پروردگارا کرونا وائرس کا خاتمہ فرما، میرے تمام بھائیوں کو شفا عنایت فرما، تمام مومنین و مومنات کو سلامت رکھ. پروردگارا تمام بیماروں کو شفا کاملہ عاجلہ عنایت فرما، بے اولادوں کو اولاد عنایت فرما. پروردگارا تجھے واسطہ جناب صغرا کا، ایک تڑپتی ہوئی بیٹی کا واسطہ. اگر کسی کے گھر میں بیٹی ہونا نام فاطمہ صغرا ہو، اسے جا کے بڑا پیار کرنا. ماتم حسین